الرحمن الرحيم. الحمد لله الذي نزل الفرقان على عبده ليكون للعالمين نذيرا، والصلاة والسلام على نبيه وصفيه الذي أرسله بالحق شاهدا ومبشرا ونذيرا وداعيا إلى الله بإذنه وسراجا منيرا، وعلى أهل بيته الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا. أما بعد، فقد قال الله تعالى في القرآن الحكيم وهو أصدق القائلين: أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا اتقوا الله وابتغوا إليه الوسيلة وجاهدوا في سبيله لعلكم تفلحون. صدق الله العلي العظيم. صلوات الله عليه وسلم. سورہ مبارکہ المائدہ آیت نمبر 35: اے ایمان والو، اللہ کا تقویٰ اختیار کرو اور اس کے قرب کو حاصل کرنے کے لیے، اس کے نزدیک ہونے کے لیے وسیلہ تلاش کرو، اور اس کی راہ میں جہاد کرو تاکہ تم کامیاب ہو سکو، تاکہ تم فلاح پا سکو. یہ اس آیت کریمہ کا سادہ الفاظ میں ترجمہ ہے. ایک نقطہ یہاں پر قرآن کریم کو پڑھنے کے بارے میں اشارہ کر دوں اور پھر آگے چلوں گا. کئی مرتبہ یہ مسئلہ سامنے آتا ہے، دیکھنے میں آتا ہے کہ جب اس بات کی ترغیب دلائی جاتی ہے کہ ایک مومن کے لیے ضروری ہے کہ وہ اللہ کی کتاب کو پڑھے، ایک مومن کے لیے ضروری ہے کہ وہ اللہ کی کتاب کو سمجھے، سمجھ کر پڑھے، تو پھر اس کے جواب میں جو رویے سامنے آتے ہیں، جو رد عمل سامنے آتے ہیں، وہ رد عمل انہی باتوں کا نتیجہ ہے جو قرآن کے بارے میں ہم نے سن رکھی ہوتی ہیں. ظاہر ہے جو کچھ ہمارے دماغ میں ہے وہی باہر آئے گا. اگر کوئی آپ سے کہے حیدرآباد کے بارے میں ہمیں بتائیے، تو آپ نے حیدرآباد کی جو جگہ دیکھی ہوگی، جو چیز دیکھی ہوگی وہی بتائیں گے، جو آپ نے نہیں دیکھی وہ تو نہیں بتا سکتا. مگر یہ کہ آپ نے اچھی طرح پورے حیدرآباد کو مختلف زاویوں سے دیکھا ہوگا، پھر آپ نسبتاً مکمل بات بتا سکتے ہیں. ورنہ وہ مثال دی جاتی ہے کہ ایک بندہ چند نابینا لوگوں کو ایک کمرے میں لے گیا جہاں ہاتھی کھڑا تھا، ہال میں لے گیا جہاں پر ہاتھی کھڑا تھا. اس نے ان سے کہا کہ یہ جو ہے جس ہال میں تمہیں لایا ہوں، تمہارے سامنے ایک ہاتھی کھڑا ہوا ہے، تمہیں نظر نہیں آ رہا، تو تم ہاتھ لگا کے اس کو ٹچ کر کے، فیل کر کے دیکھ لو، اور پھر مجھے بتاؤ ہاتھی کیسا ہوتا ہے. अब वो हाथी के इर्द गिर्द खड़े हुए थे, एक सूंड की तरफ खड़ा था, एक मसलन साइड पे खड़ा था, एक पीछे खड़ा था, एक साइड कॉर्नर पे खड़ा था मसलन। तो सब ने हाथ आगे बढ़ाया, एक का हाथ पड़ा सूंड पर, दूसरे का उसके दांत पे पड़ा, तीसरे का पेट पे पड़ा, चौथे का टांग पे पड़ा, पांचवें का दुम पे पड़ा। आंखें नहीं कि पूरा देख सके। अब आप खुद बताएं कि जब इनसे पूछा जाएगा हाथी कैसा होता है, जिसका हाथ दुम पे पड़ा है उसकी हाथी की डेफिनेशन उसकी तरह होगी जिसका हाथ उसके दांत पे पड़े। लड़ेंगे आपस में, क्या कहेंगे? दुम वाला कहेगा हाथी जो होता है ना उस पे बाल बाल होते हैं, दूसरा कहेगा तेरा दिमाग खराब है, इतना सख्त होता है कि नोक भी होती है उसको, तेरे में अकल नहीं है, तुझे सख्त और नरम चीज का फर्क नहीं पता। बाज़ औक़ात जब हम दीनी चीज़ों के बारे में इख्तलाफ करते हैं तो हमारी हालत उन्हीं अंधों की तरह होती है, जिसने जो सुना है तवज्जो फरमा रहे, जिसने जो सुना है उसके मुताबिक अपनी राय का इजहार करता है। इस दीन के बारे में, इसकी मजमूई तस्वीर के बारे में कि इस्लाम है क्या चीज़, अल्फाज चेंज कर दूँ, मकतब अहले बैत है क्या चीज़, इसकी मजमूई तस्वीर जब तक अल्लाह के कुरान के बग़ैर देखी जाए तकरीबन अंधो उन्हीं अंधों वाली हालत हो, तकरीबन उन्हीं अंधों वाली हालत हो। लेकिन अगर अल्लाह की किताब को भी सामने रखा जाए तो फिर असल तस्वीर सामने आएगी, और यही तस्वीर है जिसकी तरफ हमारी रहनुमाई हदीस सकलैन करती है, वो हदीस जो हमारे बच्चे बच्चे को याद हो। आप किसी बच्चे से भी पूछें कि अल्लाह के नबी अपने बाद कितनी चीज़ें उम्मत के लिए छोड़कर गए थे, कीमती चीज़ें, बच्चा भी कहेगा दो, बूढ़ा भी कहेगा दो, दो चीज़ें। लेकिन बहरहाल रवैये जो इन दोनों के साथ होने चाहिए, जिसको तमस्सुक कहा जा सके, वो मैं कम से कम इतना कहूँगा कि अल्लाह की किताब के बारे में वो रवैया दिखाई नहीं देता हमारे। एक सलवात पढ़े मोहम्मद वाले, ऐ ईमान वालों अल्लाह का तकवा इख्तियार करो, और उसकी तरफ जाने के लिए, उसका कुर्ब हासिल करने के लिए वसीला तलाश करो और उसकी राह में कोशिशें करो। बहुत बेहतरीन स्टेप्स हैं, तीन स्टेप। सबसे पहली रिक्वायरमेंट सही डायरेक्शन में, सही रुख पर मंजिल की तरफ हरकत करने के लिए सबसे पहली चीज जो इंसान को चाहिए उसका नाम है तकवा। आपके लिए आसान हो, कुछ लोग जब बात को सही तरह नहीं समझते, बस वो कहते हैं अल्लाह ताला फरमाता हुदल लिल मुत्तकीन, हुदल लिल मुत्तकीन, तो हम कुरान पढ़ेंगे तो तकवा आएगा, जबकि अल्लाह कह रहे हैं उसको हिदायत, कुरान उसके लिए हिदायत है जिसमें तकवा हो, तो फिर ये कैसे होगा? उसे हिदायत मिलेगी जिसमें तकवा हो, तकवा किसको मिलेगा जिसको हिदायत होगी? तो ये तो चक्कर चल गया, ऐसा नहीं है। याद रखें, जिसे हम ईमान कहते हैं उसके भी दरजात हैं, और जिसे हम तकवा कहते हैं उसके भी दरजात। तकवा, कभी आप इसका शरीयत का माना छोड़े, मैं आपको अर्ज करूं, इस्लाम, दीन इस्लाम, शरीयत इस्लाम के तनाजुर में तकवा को ना देखें। तकवा ऐसा लफ्ज़ नहीं है जो इस्लाम ने आकर ईजाद किया हो, अरब पहले भी इस्तेमाल करते थे। नई लैंग्वेज कोई ईजाद नहीं हुई। हाँ, वो जिस माना में वो अल्फाज इस्तेमाल होते थे इस्लाम से पहले, उसी माना को मद्देनजर रखते हुए फिर एक खास माना में बाद में ये अल्फाज इस्तेमाल किए गए। इसलिए मैं आपसे कह रहा हूं कि पहले आप समझें, अभी छोड़ दें इस्लामी मफहूम को तकवा के, खुद है तकवा का माना क्या है। तकवा का माना बचने और बचाने का है। बचना, किस चीज से बचना? हर वो चीज जो आपके लिए नुकसानदेह हो सकती है। आपको डॉक्टर एक दवाई देता है और कहता है इसे धूप से बचाना, ये उस दवाई का तकवा है। क्या मतलब? उसे धूप नहीं लगने देनी, अगर लग गई तो खराब हो जाएगी। तकवा यानी बचाना, एहतियात करना। किस से बचना? नामतलूब चीज से, नुकसानदेह चीज से, जरर रसा चीज से। आप कोई भी काम करने लगे हैं, अगर उस काम का तकवा आपके अंदर नहीं है, आपका काम का रिजल्ट, नतीजा, फाइनल प्रोडक्ट नाकिस होगी, सही नहीं हो सकता। लेकिन अगर आप अपने काम के बारे में मुत्तकी हैं, अभी इस्लाम की बात नहीं कर रहा, इबादत किया, माल साले की बात नहीं कर रहा, एक आम कारीगर अगर वो अपने काम के हवाले से मुत्तकी है, उसकी प्रोडक्ट बड़ी बेहतरीन बनेगी, बनाएगा रिजल्ट जो आएगा। अगर मुत्तकी नहीं है, नाकिस चीज बनेगी। क्या फर्क है मुत्तकी और गैर मुत्तकी में? मुत्तकी वो है कि जो देखता है जो काम, जो चीज मैं बनाने लगा हूं, किस किस जहद से मुझे होशियार रहना है कि कमी ना रहने पाए। अगर कमी रह गई तो जो फाइनल प्रोडक्ट बनेगी वो एक नाकिस प्रोडक्ट होगी, वो एक बेहतरीन और अच्छी प्रोडक्ट नहीं होगी। मसलन एक मेज बनानी है, उसकी चार टांगें होती है मेज की। मुत्तकी कौन है? कि जो जब वो चार टांगों के लिए लकड़ी काटेगा तो बड़ी एक्यूरेसी के साथ नापेगा कि चारों की जो लंबाई है वो बिल्कुल एक जैसी हो। वरना आपने बाज मेजें देखी हो जो डिंग डोंग कर रही होती, हिल रही होती, इधर उधर कर रही होती, ये गैर मुत्तकियों ने बनाई होती। समझ रहे हो तकवा का मानना? जल्दी जल्दी लगाओ, बल्क में माल बेचना है, बेचना है, तो आप मेज रखते हैं, ओ यार कोई चीज लाना, ये स्टैंड के नीचे दो, ये तो हिल रही है। मौलाना साहब को बिठाया, आगे मेज रखी, ग्लास रखा, कभी इधर होता है, कभी उधर होता है, कभी उधर होता है, उलट गया। मेज छोड़े, कुर्सी डांसिंग चेयर बन जाती, हिल रही है, ठीक है। जितना तकवा कम है उतनी ज्यादा डांसिंग कुर्सी बनती है। जितना नाप का ख्याल, लेंथ का ख्याल टांगों की नहीं रखा गया। लेकिन मुत्तकी जो होगा, ठीक है, थोड़ा मुत्तकी, ज्यादा मुत्तकी, जो टॉप पर होगा तकवा में, उसकी चारों टांगे बराबर होगी कुर्सी और मेज की, वो नहीं हिलेगी। अगर वो हिलेगी तो जमीन की नशेब फराज में गड़बड़ होगी, जमीन में खराबी होगी, मेज में खराबी नहीं। तो मैं ये मिसाल देते हुए क्या करता हूं, ये इलेक्ट्रिसिटी से, बिजली से चलने वाली चीजें बनाने में, जैसे टेलीविजन है, इस्त्रियां हैं, वो माइक्रोवेव ओवंस हैं, फलान है, इन चीजों के बनाने में जापान बहुत बड़ा मुत्तकी है। समझ रहे हैं? और आपको पता है इंसान तकवा को बहुत पसंद करते हैं। हमारे देहातों में भी, अब तो खैर थोड़ा माहौल बदल गया, अब तो जो चाइना है वो कह कहता कौन सी क्वालिटी चाहिए उस लेवल की हम चीज़ आपको बना के दे देंगे। लेकिन कुछ अर्सा पहले तक ज़्यादातर, आज भी ऐसा होता है, ज़्यादातर मैंने देखा था छोटे होते देखता था कि मसलन मेरा ताल्लुक देहात से है कि एक अनपढ़ खातून जिसे कुछ भी नहीं पता वो भी दुकान पर जाके कहती है जापानी स्त्री दिखाओ मुझे, जापानियों के तकवा की वजह से। किस मामले में तकवा? स्त्री बनाने में तकवा। क्या मतलब तकवा? कि उन्होंने पूरा जोर लगा दिया कि इस प्रोडक्ट के अंदर कोई नक्स नहीं रहना चाहिए, जीरो एरर के साथ इसकी क्वालिटी, इसकी मसलन लाइफ कितनी लंबी और कितनी लंबी की जा सकती है, इसके अंदर जो मटेरियल इस्तेमाल हो रहा है फलान फलान, कम से कम मसलन बिजली अगर ऐसी चीज़ें यूज़ की जाए कि मसलन बिजली कम इस्तेमाल करें वगैरह वगैरह वगैरह। मुझे स्त्रियों का ज़्यादा नहीं पता, मैं नहीं बनाता, मैं नहीं जानता, लेकिन जो जो चीज़ उसको एक बेहतरीन चीज़ बनाने के लिए चाहिए थी, जो जो उसमें नक्स हो सकता था उसे दूर करना, जो भी अपने जिस काम के बारे में जितना लिहाज रखता है वो उतने ही तकवा के दर्जे पर फायज होता है। अब आप शरीयत में आ जाएं, जब आप कोई काम करने लगते हैं जितना बेहतरीन और नकायस से पाक करने के लिए आप मेहनत करेंगे, आप तकवा के उसी दर्जे पर फायज कहलाएंगे। ऐसे कोई काम करेंगे जिसे कहा जाए यार इसने काम किया या जान छुड़ाई है, ये जुमला उसके लिए बोला जाता है जो अपने काम के साथ तकवा नहीं रखते। बस इंशाल्लाह आप समझ गए होंगे तकवा क्या चीज है। तो ये जो फरमाया हुदल लिल मुत्तकीन, यानी अगर तूने कुरान खोला है तो वो जो पहला दर्जा है तकवा है वो क्या है कि मैं इससे जो रहनुमाई मिलेगी, ये किताब रहनुमाई के लिए, जो इससे रहनुमाई मिलेगी मैं उसका लिहाज करूंगा। जिस डायरेक्शन में मूव करने का हुक्म देगा मैं उस डायरेक्शन में मूव करूंगा। कॉमन सेंस की बात है, जो डायरेक्शन जिसको दिखा दी जाए लेकिन वो चले तो और तरफ चले, उसको फायदा देगा या फायदा नहीं देगा? मिसाल के तौर पे हम जनाब मस्जिद नूर ईमान से अभी यहां पर आते हैं, ठीक, फर्ज करें कोई वहां से कहे कि आपने यहां से निकलकर बाहर निकलकर सबसे पहले दाएं मुड़ना है, फिर आपने यूं मुड़ना है, फलान करना है, पूरा रास्ता बता दे, पहला टर्न बताए कि जैसे ही जिस रोड पे आप खड़े जैसे ही खत्म होगी आपने राइट टर्न करना है। मसलन दुनिया का बेहतरीन, मसलन ऐसा बंदा जो सबसे बेहतरीन कराची के रास्तों को जानता है, वो बेस्ट रास्ता बताए वहां से यहां आने का। लेकिन अगर जिसने उस रास्ते पे चलना है वो मुत्तकी ना हो, क्या मतलब? वो जैसे ही रोड एंड हो उसे पता हो कि उस गाइड ने कहा था इधर मुड़ना है, वो कहे यार इधर लाइटें ज्यादा हैं, इधर ज्यादा मजा आएगा, इधर मुड़ जाए। वो गाइडेंस उसे फायदा देगी या नहीं देगी? जी नहीं। ये अल्लाह फरमा रहा कि तू कुरान में PhD कर ले, तू मकाले लिख दे, तेरे से बड़ा एक्सपर्ट, तेरे से बड़ा हाफिज, तेरे से बड़ा आयात पढ़ने वाला हो ही कोई ना, लेकिन जो रास्ता कुरान दिखा रहा है अगर तू चल रहा नहीं है प्रैक्टिकल उस रास्ते पर, तो फिर ये कुरान तुझे फायदा दुनिया में हो सकता है 4 टके कमाने का जरिया बन जाए तेरे लिए लोगों को इंप्रेस करके, लेकिन अल्लाह के यहां तुझे ये कोई फायदा नहीं देते। ये माना हुदल लिल मुत्तकीन। हाँ, इसी कुरान ने यह भी फरमाया हुदल लिन्नास, दायरा बड़ा कर दिया, अन्नास यानी सब, मुत्तकी गैर मुत्तकी दोनों। या अल्लाह, आप तो कहते हो कुरान में इख्तलाफ ही कोई नहीं, तो फिर हमें बताएं, अभी आप कह रहे थे हुदल लिल्मुत्तकीन, अभी आपने कह दिया हुदल लिन्नास, ये तो आपस में टकराव हो गया, कोई टकराव नहीं। हुदल लिन्नास यानी जो पढ़ेगा रास्ता पता चल जाएगा दाएं मुड़ना है या बाएं मुड़ना है, फायदा मुत्तकी को। हिदायत के दो दर्जे, एक जाहिल जो खड़ा हुआ है मंजिल पे पहुंचने के लिए उसको दो चीजें चाहिए, एक रास्ते की रहनुमाई اور دوسرا راستے پر چلنے کا ارادہ, اسی کا نام تقویٰ ہے. آپ وہاں سے نکلے نور ایمان سے, جو راستہ بتایا کہ اس پہ چل رہے ہو, راستے میں مثلا مولانا صاحب کہیں گے یار میرا تو آئس کریم کھانے کا دل کر رہا ہے, وہ ساتھ والا کہے سر پہنچ نہیں سکے گا, چھوڑو کوئی نہیں لیٹ کر, کوئی بہانہ بنا دینا, پہلے یہاں کھڑے ہو کے آئس کریم بس آرام سے گاڑی میں بیٹھ کے آئس کریم کھا دے. تقویٰ چھوڑ دیا, ٹھیک ہے نا, تقویٰ چھوڑا, راستہ پتہ ہے, اب سمجھے تقویٰ کتنی قیمتی چیز ہے. لہٰذا آپ دیکھیں گے قرآن مجید بھرا ہوا تقویٰ سے. فرامین محمد و آل محمد پر ہے تقویٰ سے. میں نے عرض کیا تھا, طالبان یہ بھی عرض کیا تھا, حج پہ جا رہے ہو زادرہ اکٹھا کرو, بہترین ذات اس سفر کے لیے تقویٰ ہے. بے تقویٰ حج پہ نہ جانا. ادھر گپلے کر لیے حج پہ جا رہا ہوں, میں نے مولوی صاحب سے سنا ہے کہ حج پہ جائے اس میں سارے گناہ معاف ہو جاتے ہیں, جو میں نے غریبوں کو کھایا وہ معاف ہو جائے گا, فراڈیا. سمجھتے ہیں اللہ تعالیٰ بھی ایسے ہی وہ دیتا ہے جس کو آج کل این آر او کہتے ہیں. اگر جا رہے ہو حج تقویٰ ساتھ لے کے جاؤ, بے تقویٰ قبول نہیں کروں گا. جب آدھی باتیں بتانے والے بتاتے ہیں آدھی باقی باتیں نہیں بتاتے, لوگ بے وقوف بن جاتے اور اسی گمراہی کا شکار ہو جاتے. بے تقویٰ حج یعنی نہ جاتے ہوئے حرام خوری چھوڑنے کا ارادہ تھا, نہ آتے ہوئے حرام خوری چھوڑنے کا ارادہ ہے, بلکہ وہاں سے بھی فون کر کے یہاں پہ ماحول بنا رہا ہے کہ میں تھوڑے دنوں کے لیے باہر گیا ہوں, پیچھے کلائنٹ سلائنٹ اکٹھے کر کے رکھو, اکٹھا آ کے چھوڑا ماروں گا, ساروں کو ذبح کروں گا, حج پہ گیا ہوں, حاجی صاحب, حاجی ہو یا ظاہر ہو جو بھی مان رکھ لو. وَتَزَوَّدُوا فَإِنَّ خَيْرَ الزَّادِ التَّقْوَى, صادرہ لے لو, بہترین صادرہ تقویٰ, یہ ساتھ نہیں ہوگا فارغ ہو. یعنی جو اللہ کی گائیڈنس, آپ دیکھیں کوئی حج پہ جا رہا ہے لیکن بغیر تقویٰ کے جا رہا ہے, اللہ کی بات. یہ آیت کریمہ بھی تین سٹیپس میں نے کہا بہت ہی خوبصورت ترتیب ہے. اے ایمان والو, منزل پہ پہنچنا چاہتے ہو, فلاح پانا چاہتے ہو, اے ایمان والو سب سے پہلی چیز تمہیں کیا چاہیے, اگلی سوچو, اگلے سب سے پہلے اتق اللہ, تقویٰ پہلے اپنے ساتھ رکھو. یہ لے کر نہ آؤ دین کی طرف کہ جو میرا دل ہے وہ کروں گا اور معافی کے طریقے اسلام سے لے لوں گا, توجہ فرما رہے, یہ نہیں. یہ ارادہ لے کر اس طرف آؤ کہ جو اللہ کی مرضیاں ہیں ان کے پیچھے چلوں گا, یہ تقویٰ ہے, ارادہ ہے, یعنی گائیڈنس کو فالو کروں گا, نہ کہ جنرل نالج میں اضافہ کر کے کروں گا وہی جو میرا دل کرے گا. راستہ پتہ کر لوں گا لیکن چلوں گا ویسے ہی جیسے میرا دل کرے گا, جس نے راستہ دکھایا ہے اس کی نصیحت پہ عمل نہیں کروں گا صحیح طرح, یہ تقویٰ نہیں. ایسا پہلا سٹیپ کیا ہے, اے ایمان والو اتق اللہ, پہلے یہ تمہارے پاس سرمایہ ہونا چاہیے. اور اس کا سمپل مطلب یہ کہ جو پھر اللہ بات بتائے میں پھر بڑا کیئرفل ہوں. بچنے والے کو کے لیے لفظ استعمال کیا جاتا ہے محتاط, احتیاط کرنے والا, کیئرفل بندہ. آپ نے معاشرے میں دیکھے کچھ لوگ آپ کہتے ہیں یہ بندہ بڑا کیئرفل ہے, اور دوسرا کہتے ہیں اس بندہ جو ہے فارغ ہے, کوئی کیئرفل وغیرہ نہیں ہے, لاپرواہ قسم کا آدمی ہے. کیئرفل یعنی متقی, کسی بھی معاملے میں ہو, شریعت کے معاملے میں, دین کے معاملے میں کیئرفل بندہ, ہوشیار بندہ یہ متقی ہے, پھونک پھونک کے قدم رکھنے والا. امام معصوم سے کسی نے سوال کیا مولا تقویٰ سمجھائیے, تقویٰ کیا ہے؟ امام نے مثال دی, کہا کہ تقویٰ یہ ہے کہ تم نے بدن پر اپنے ایک بہت ہی نازک لباس پہنا ہوا ہے اور تم نے ایک جگہ سے گزرنا ہے جس کے دونوں طرف خاردار پودے ہیں, کانٹے ہیں, جہاں سے کانٹا لگے گا تمہارے لباس کو پھاڑ دے گا. तो अगर दोनों तरफ कांटे उगे हुए हों और तुमने एक नाजुक लिबास के साथ गुजरना हो, वहां से पार करना हो, तो कितनी एहतियात करोगे, कैसे गुजरोगे एक एक चीज को साइड पे करके, ताकि तुम्हारा लिबास तार तार ना हो जाए। इस हालत को, इस कैफियत को तकवा कहते हैं। इस कैफियत को तकवा कहते हैं। और कितना इंपॉर्टेंट है अजीजान मोहतरम, ये इतना इंपॉर्टेंट है तकवा, ये इतना इंपॉर्टेंट है तकवा कि अल्लाह तबारक व तआला ने फरमाया जो अमल इसके बगैर करोगे ना मैं कबूल नहीं करूंगा। इंपॉर्टेंस देखो, अजीब आयात है कुरान में तकवा के बारे में। कुरान की हिदायत किसे बेनिफिट करेगी? उदल्लिल मुत्तकीन, ये तुम्हारे अंदर ये केयर, केयरफुलनेस, जिसे अल्लाह के बचना है उससे बचने का इरादा जो तुम्हारे अंदर होना चाहिए, तब ये कुरान पढ़ना तुम्हें बेनिफिट करे। वरना पढ़ लो, जान लो, करो वही जिसने रोका गया, और जिसको करने का कहा गया वो ना करो, क्या बेनिफिट करेगा, और ज्यादा जुर्म बढ़ जाएगा, जानते बूझते हुए खराबियां कर। वो जन्नत जिसमें जाने के लिए हम सब मुश्ताक हैं, उसके बारे में कुरान क्या फरमाता है? उद्दत लिल मुत्तकीन। जन्नत में जाना चाहते हो, अल्लाह फरमाता है वो जन्नत तैयार की गई है किन के लिए? किन के लिए? मुत्तकीन के लिए। इंपॉर्टेंस देखते, एक सिफत है जो बंदा थोड़ी कोशिश करता रहे पैदा हो जाती है, केयरलेस से केयरफुल बन जाता है, गैर संजीदा से संजीदा हो जाता है, नॉन सीरियस रवैये से सीरियस रवैये की तरफ आ जाता है। मुत्तकीन, जन्नत किसके लिए आमादा की गई? मुत्तकीन के लिए आमादा की गई। आगे चल, जो मैंने अर्ज किया कि अल्लाह फरमाता है किससे कबूल करूंगा नेक अमल, अमल बुरा हो तो उसके लिए तो कबूलियत माना ही नहीं रखती, वो तो जुर्म है, लेकिन अच्छा अमल किससे कबूल करूंगा? बेतकवा से नहीं। फरमाया इन्नमा, सिर्फ और सिर्फ इन्नमा यतकब्बलुल्लाहु मिनल मुत्तकीन, अल्लाह सिर्फ कबूल करता है मुत्तकीन से। ये कुरानिक प्रिंसिपल है, कुरानिक प्रिंसिपल। इनके तनाजुर में अपने हर अमल को देखिए, हम अपने हर अमल को देखें, शैतान या तो नेक अमल करने नहीं देता, और अगर देखे कि ये तो करके छोड़ेगा, फिर कोई ऐसी मिलावट बीच में करता है कि ये मेहनत भी कर ले लेकिन इसकी कबूल ना हो, जाया हो जाए, मेयार पे पूरा ना उतरे। और अगली बात जो एक शिया के लिए बिलखसूस दूसरों के लिए इस तरह इम्पोर्टेंट हो या ना हो, एक शिया के लिए इम्पोर्टेंट तरीन बातों में से है वो ये कि अली भी उनका इमाम है जो मुत्तकीन है। ये इमामुल मुत्तकीन सिर्फ मौला की फजीलत नहीं है, ये मैसेज भी है जो मौला के पीछे चलने वाले बनना चाहते हैं कि इसका एक मेरिट है, इस जमात में अली के, अली को इमाम मानने का एक मेरिट है, और वो मेरिट ये है कि तुम्हारे अंदर तकवा होना चाहिए, अली इमामुल मुत्तकीन। सलवात पढ़े मोहम्मद वाले, कोशिश करूं कि इन अल्फाज के कॉन्सेप्ट्स आपके जहनों में इंशाल्लाह खोल कर, चूंकि तकवा सैकड़ों हजारों जगहों पर इस्तेमाल हुआ होगा लफ्ज शरीयत में, कुरान में, अहले बैत तारीफ़ अभी, तो जरूरी है इतनी रिपीटेडली जो लफ्ज आया है हमें उसका एग्जैक्ट मीनिंग पता हो, ये है क्या। कुछ लोग समझते हैं कि हाथ में तस्बीह पकड़ लेना, सर को झुका लेना और खास किस्म का हुलिया बनाना बड़ा मुत्तकी बनता, ये नहीं होता मुत्तकी। फरमा रहे अगर आप अल्लाह की किताब, मसलन इमाम हुसैन की तहरीक का एक तुर्रा इम्तियाज कौन सा शुआर है, उरीदु अन आमुर बिल मारूफ व अनहा अनिल मुनकर, मैं निकला हूं अमर बिल मारूफ और नहीं अनिल मुनकर के लिए। इमाम के अपने अल्फाज में हमें यह मिलता है, अब इमाम की खुतबात में। बस मुत्तकी जो एंटर हुआ था अदना तरीन दर्जा तकवा के साथ, और वो सिर्फ ये रिक्वायरमेंट थी कि मुझे जो हिदायत दी जाएगी मैं उस पर अमल करूंगा। अब ये तकवा के बुलंद दर्जात पे कैसे जाएगा, जो जो अल्लाह कह रहा है ये कर, उसे एक्सेप्ट करता जाए। और उसमें से एक बहुत बड़ी और इंपॉर्टेंट चीज क्या है, अमर बिल मारूफ और नहीं अनिल मुनकर। मुत्तकी कौन होगा, अमर बिल मारूफ और नहीं अनिल मुनकर। बास लोग मफाहीम अल्फाज के मानी में तहरीफ हो जाने की वजह से ऐसा माना लफ्जों का ले लेते हैं जो काबिले मजम्मत है, इस्लाम ने मजम्मत की है उसकी। मसलन बाज लोग तकवा से वो चीज समझते हैं जिसको मसीहियत में रहबानियत कहा जाता है। रहबानियत का पता है आपको, साइड से मुआशरे से कट के बैठ जाओ, अल्लाह का जिक्र करो, बस नमाजें पढ़ो, इबादत करो, ना गंदे मुआशरे में जाओ, ना गंद तुम्हारे कपड़ों पे लगे, अलहदा दुनिया से कट के बैठ जाओ, सारी दुनिया की जनाब चीज़ों को छोड़ दो, ये जनाब तकवा है। आज लोग ऐसा समझते कि नहीं समझते, ये तकवा नहीं है। दीन इस्लाम में रहबानियत की मजम्मत की गई है। ये रहबानियत के ऊपर तकवा का लेबल लगा दिया बाज लोगों ने, जो मुआशरे के मतन में रहकर बुराई खत्म करने के लिए, अच्छाई की तरवीज के लिए अमर बिल मारूफ और नहीं अनिल मुनकर की जुरात और शहामत नहीं रखते थे और जालिमों से मुकाबले का कलेजा नहीं रखते थे, उन्होंने तकवा के मफहूम में तहरीफ की और अपनी सुस्ती और काम चोरी और अलग बैठ के लोगों के चंदे खाने का नाम और नियाजे खाने का नाम और चढ़ावे चढ़ाने का नाम, वो खाने का नाम तकवा रख दिया। किसी की सीरत हुज्जत नहीं करार दी अल्लाह ने, किसकी सीरत हुज्जत करार दी है, लकद कान लकुम फी रसूलिल्लाह उसवतुल हसन, जिसको भी देखे अपने आप को मजहब का नुमाइंदा कहता है लेकिन बैठा हुआ है मतने मुआशरे में आकर इस मुआशरे के चैलेंजेस का मुकाबला नहीं करता, जान लेके दो नंबरी कर रहा है, या जहालत की वजह से या है दो नंबर जानबूझ के फ्रॉड करता है। अल्लाह के रसूल से बड़ा मुत्तकी कौन होगा। अमीरुल मोमिनीन आपको साइड में बैठ के तस्बीहात और विर्द करते नजर आते हैं या मतने मुआशरा में नजर आते हैं, जो तस्बीहात और इबादत का वक्त है, अली जैसी इबादत किसी की नहीं, लेकिन उस इबादत के बाद अल्लाह के साथ राबते के बाद फिर अल्लाह ने जो जिम्मेदारी लगाई है उसको आकर मुआशरे में अंजाम देना, जब अली यहां पर आते हैं आपको यहां भी अली जैसा कोई दिखाई नहीं देता, आपको इमाम हुसैन जैसा कोई दिखाई नहीं देता। जब नमाज पढ़ते हैं तो उन जैसी नमाज किसी की नहीं होती, जब मुनाजात करते हैं अल्लाह से किसी की मुनाजात उस जैसी नहीं होती, लेकिन जब मैदान में तलवार चलाते हैं तो उन जैसी तलवार कोई नहीं चला सकता। इसमें कांट छांट करके अपनी पसंद की चीजें रख लेना जो सॉफ्ट सॉफ्ट मीठी मीठी लगे, इससे कुछ भी नहीं होता, और जो चीजें मजेदार ना लगे उनको साइड पर कर देना, चक्कर दे देना। इसलिए अल्लाह ने इनकी जड़ काट दी हुई है, अगर कोई बंदा समझदारी करे कि सीरत हुआ जो मेरे रसूल की सीरत है। एक सलवात पढ़े फिर मोहम्मद वाला, अब اب آپ کو تقویٰ اور رہبانیت کے فرق کے لیے ایک مثال دیتا ہوں, میری مثال نہیں, علماء نے بیان کی ہے. آیات قرآن اور فرامین محمد و آل محمد کی روشنی میں تقویٰ کی مکمل شکل کیا ہے؟ رہبانیت نہیں ہے. رہبانیت اور تقویٰ میں کیا فرق ہے سمجھ لیں. ایسا نہ ہو کوئی, جسے میں کہا کرتا ہوں نا کہ کسی گدھے کے اوپر اس کا نام رکھ دے یہ گھوڑا ہے مائی ہارس, اس سے گدھے کی حقیقت نہیں بدلے. رہبانیت کا نام جو حقیقت میں رہبانیت ہے اس کا نام تقویٰ رکھ دیا جائے, رہبانیت بدل کے تقویٰ نہیں بن جائے گی. تقویٰ الگ چیز ہے, رہبانیت الگ چیز ہے. مثال سے سمجھیے, ایک ڈاکٹر اس کو بتایا جائے فلان بستی میں وبا پھیل گئی ہے, بیماری پھیل گئی ہے, جس کا علاج تجھے آتا ہے, جس کی دوائی علاج کا طریقہ تجھے آتا ہے, بری طرح بستی میں وبا پھیل گئی ہے. راہب کون ہے؟ راہب رہبانیت سے. راہب کون ہے اور متقی کون ہے سمجھ لیں ذرا. اگرچہ اپنے آپ کو متقی کہتا ہو حقیقت میں راہب ہے. راہب کون ہے؟ راہب یہ ہے کہ ڈاکٹر صاحب سنتے ساتھ ہی کہیں میں نے ادھر جانا ہی نہیں ہے, مجھے بھی نہ لگ جائے, ٹھیک ہے نا, گندا معاشرہ ہے, معاشرے میں جاؤ گے تو پھر گند تو لگے گا ہی لگے گا, لہٰذا ہم نے معاشرہ چھوڑ دیا ہے, اب پہاڑی پہ چڑھ گئے ہیں ٹھنڈی ہوا میں, اللہ کی سونی ہوا کے مزے لیتے ہیں, تسبیحیں کرتے ہیں, اس کی نعمتیں دیکھتے ہیں اور اس کا شکر ادا کرتے ہیں, پہاڑی میں بیٹھے ہوئے ہیں, جنگل میں بیٹھے ہوئے ہیں, ٹھیک ہے, اور لوگ آ رہے ہیں فیض لے کے جا رہے ہیں, پتہ نہیں کیا لے کے جا رہے ہیں, اللہ کو بہتر پتہ, یہ فیض کہتا ہے اس کو. یہ اس قسم کا ڈاکٹر اگر آپ کو ملے جو وبا کا سن کے کہے میں نے تو جانا ہی نہیں ادھر, یہ اپنے پیشے کے ساتھ وفاداری کر رہا ہے یا غداری کر رہا ہے؟ غداری کر رہا ہے. یہ ہے راہب, نام متقی رکھا ہوا. اسے کوئی ذمہ دار انسان کیا کہے گا کہ وہاں لوگ مر رہے ہیں تجھے شرم نہیں آتی خود کو ڈاکٹر کہتے ہوئے؟ متقی کون ہے؟ متقی کون ہے؟ جب سنے کہ وبا پھیل گئی ہے, توجہ فرمائے, پہلے وہ سٹیپس لے لے جو اس کی اپنی حفاظت کے لیے ضروری ہے. کرونا آیا تھا تو پتہ نہیں کیا کیا سٹیپس, مثلاً توجہ فرما رہے ہیں, ماسک پہنے, ہاتھ بار بار دھوئیں, فلان کریں, جناب اب جی ویکسینیشن کروا لیں, یہ کر لیں, وہ کر لیں, اور کچھ نے تو بڑے چکے چوکے لگائے تو پورا لباس ہی اوپر سے پلاسٹک کا پہن لیتے تھے. کئی دفعہ ہم جہاز میں بیٹھے تو وہ ایک آدھ دفعہ چائنیز کو دیکھا, وہ پورے پورے پیک آئے ہوئے تھے بیچ میں, حالانکہ کرونا ایکسپورٹ انہوں نے کیا تھا دنیا کو. بہرحال وہ ایکسپورٹ سے بالکل رات یہ تھی کہ جہاں بوجھ کے ایکسپورٹ کیا تھا, یعنی یہ وبا پہلے اطلاعات کے مطابق وہیں سے پھوٹی تھی. تو بہرحال مختلف سٹیپس, تو ڈاکٹر کون ہے, متقی کون ہے؟ شریعت کے متقی کو سمجھے. ڈاکٹر کی مثال دے رہا ہوں, پہلے وہ تمام سٹیپس لے لے کہ جو اسے محفوظ رکھیں گے کہ وہ بیماری اس کو نہ لگ جائے. ہوتا ہے نا ایسا, حفاظتی سوٹ ہوتے ہیں جناب, انجیکشنز ہوتے ہیں مثال کے طور پر, باقی سٹیپس ہوتے ہیں, وہ سارے کر لے. اب کرنے کے بعد ابھی تک یہ رہبانیت سے باہر نہیں نکلا, ابھی تک اپنے بچاؤ کی سوچ رہا ہے میں نہ خراب ہو جاؤں. اسلامی تقویٰ میں تب داخل ہوگا جب اپنی حفاظت کا بندوبست کر کے اور پھر اس معاشرے کے اندر چلا جائے اور وہاں سے دوسروں کو بھی اس وبا سے نجات دلائے. اب میں آپ سے عرض کروں, رسول اللہ ان دونوں میں سے کون سے والا کردار ہے؟ رسول اللہ رہبانیت اور تقویٰ میں سے کون سے ڈاکٹر ہیں؟ مکہ اتنا گندا, میں غار حرا میں بیٹھ کے عبادت کروں؟ نہیں, ایسے آ کر اپنا کام شروع کرتے ہیں کہ اللہ کو کہنا پڑتا ہے تھوڑا آہستہ अब खुद को मशक्कत में डाल लिया। अब सोचे रसूलुल्लाह क्या कर रहे होंगे, एक साइड पे जाके मक्का में बैठ गए होंगे खाना काबा में, एक तरफ थोड़ा सा कारपेट शारपेट लगा कर के पानी दम करा के हिदायत ले लो मुझसे। मुकाबले कर रहे हैं, दलायल दे रहे हैं, फर्द फर्द के पास जाकर समझाने की कोशिश कर रहे हैं, ग्रुप्स को तबलीग कर रहे हैं, लोगों के मजमों को तबलीग कर रहे हैं, अफराद को तबलीग कर रहे हैं, इसी लोगों की हिदायत के लिए रात को उठकर परवरदिगार आलम की बारगाह में रो रो के दुआएं मांग रहे हैं। पूरा का पूरा नस्मुल ऐन इंसानों की गुमराही से निजात है। तवज्जो फरमा रहे, इमाम हुसैन क्या कर रहे हैं? खुदा गवाह है, अगर इमाम हुसैन मदीने में बैठ जाते और वहीं पे यजीद को पैगाम भेज देते, भाई मैं मस्जिद नबवी में मैंने बैठना है और मैंने बरकात तकसीम करनी है, तू अपने काम से काम रख, मुझे ना छेड़, यजीद चंदा भी भिजवा देता इमाम हुसैन सपोर्ट के लिए, क्योंकि उसकी हुकूमत को थ्रेट कोई होता, ठीक है ना? तवज्जो फरमा रहे, लेकिन इमाम हुसैन वहां नहीं बैठे तो यजीद को तकलीफ होगी। मुत्तकी वो नहीं है जो अलग होके बैठ जाए, मुत्तकी कौन है? जो अपने आप को मजबूत करे, गुनाहों से बचने के लिए अपने आप को तरबियत करे, हिफाजती इकदाम करे, और फिर मुआशरे के मतर में आकर जो माहौल खराब हो चुका है, जो गुनाहों में आलूदा हो चुके हैं दूसरे, उनको गुनाहों की दलदल से हाथ पकड़कर निकालने की कोशिश करें। अपने सबसे पहले अपने करीबियों में, अपने रिश्तेदारों में, अपने दोस्तों में, अपने मोहल्ले में, अपने शहर में, अपने मुल्क में। और जब ये मुत्तकी बन जाएंगे तो फिर मुजरिमों को सांस लेना आसान नहीं रहेगा इस मुल्क। इमाम हुसैन और उनके साथी करबला के मैदान में कत्ल कर दिए गए। जिस तरह वो लोग मुजरिम है जो करबला में आए मारने के लिए, वो जिन्होंने सदाए इस्तगासा सुनी लेकिन आए नहीं, वो भी शामिल है। क्यों कह रहा हूं वो भी शामिल है? अल्लाह ने कुरान में ये उसूल बताया हुआ, और मेरी कोशिश होती है कि इस किस्म की बातों को आयात कुरान ही की बुनियाद पर सामने रखा जाए कि जिससे ज्यादा ऑथेंटिक कोई बुनियाद नहीं है इस कायनात में, क्योंकि बयान करने वाला खुद खालिक है। तवज्जो फरमाए, कौम समूद, इनके नबी का नाम है हजरत सालेह, इन्होंने मोजज़े का मुतालबा किया अपने नबी से, और उस मुतालबे के नतीजे में इनके सामने, कौम के सामने एक पहाड़ के अंदर से एक ऊँटनी बरामद हुई जिसको नाका सालेह कहते हैं, हजरत सालेह की ऊँटनी। उसकी पैदाइश, उसका जाहिर होना मोजज़ाती तौर पे था। अब अल्लाह ने उस मोजज़े मोजिज़नुमा ऊँटनी के जरिए इनको आजमाया। किस तरह आजमाया? कहा कि ये जो जहां से पानी पीते हो ना आकर, जहां से वो कौम का कोई कुआं था जहां से वो पानी लेते थे, कहा अब तुम्हारी आजमाइश ये है, तुम्हारा मुतालबा पूरा हो गया ना, अब आजमाइश ये है कि अल्लाह आजमाता है, उसने आजमाना है। आजमाइश ये है कि एक दिन पानी पीने का इस ऊँटनी के लिए होगा, पूरा दिन तुम नहीं नजदीक आओ, और दूसरा दिन तुम्हारा। तवज्जो फरमा रहे, ये तकसीम हो गई। कुछ अरसा ये, चूंकि इन्होंने अपनी आंखों से देखा था, तो भोजसे से बाहर आई है, डरे हुए थे, आहिस्ता आहिस्ता बेईमानों के अंदर से डर निकलने लगा, चिमगोइयां शुरू हो गई, ये कहां का इंसाफ है, एक पूरा दिन इस जानवर का और एक पूरा जनाब पूरी कौम का एहतजाती है। करते 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 इन्होंने प्लान बनाया, इसको मारो, ना रहेगा बांस ना बचेगी बांसी, उठनी को कत्ल करो। अब यहां समझिए कुरान मजीद क्या उसूल बयान कर रहा है। کیوں ہوا سانحہ کربلا، کون کون شریک ہے اس میں؟ بڑی سخت بات ہے لیکن اللہ کی کتاب کی بات. انسان جب غیر ذمہ دار ہو جاتے ہیں، سنجیدہ نہیں لیتے موضوعات کو، تو پھر مجرم لوگ بڑے بڑے جرم کر دیتے ہیں اور یہ سمجھتے ہیں کہ شکر ہے ہماری جان تو بچ گئی، حالانکہ اللہ کے ہاں پھنس چکے ہوتے. انہوں نے پلان بنایا، انہوں نے ایک بندے کو تیار کیا کہ تو نے اونٹنی کو قتل کرنا، اور بالآخر وہ تیار ہو گیا. سورۃ القمر قرآن کریم کے سورۃ القمر 27 سپارے میں اللہ تعالیٰ فرماتا ہے فَنَادَوْا صَاحِبَهُمْ، انہوں نے اپنے ساتھی کو آواز دی. صاحب واحد ہے، ایک ساتھی. توجہ فرما رہے ہیں، اللہ قرآن میں فرماتا ہے مکے والوں کو وَمَا صَاحِبُكُمْ بِمَجْنُونَ، یہ تمہارا ساتھی دیوانہ نہیں ہے، پاگل نہیں ہے. ساتھی کیوں کہا؟ 40 تمہارے ساتھ گزارے، عقل نہیں ہے تمہارے اندر اسے کہہ رہے ہو مجنون؟ ابھی تک اس کا احترام کرتے تھے، فیصلے اس سے کرواتے تھے، امانتیں اس کے پاس رکھتے تھے، صادق اسے کہتے تھے، اب یہ دیوانہ کہہ رہے ہو اس کو؟ تمہارے میں عقل نہیں. صاحب کا لفظ توجہ کرانے کے لیے، 40 تم نے اس کو دیکھا ہو. فنادوا صاحبہم، تو اہل سمود نے اپنے اس ساتھی کو پکارا. فتعاطا فاقر، وہ آیا اور اس نے اونٹنی کو قتل کر. سوال، ترجمہ آپ نے سنا نا، اس ترجمے کی روشنی بتائیے، اونٹنی کو مارنے والے کتنے بندے ہیں اس آیت کی روشنی میں؟ قاتل کتنے ہیں؟ ایک. فنادوا، انہوں نے ندا دی یعنی بلایا پکارا، صاحبہم اپنے ساتھی کو. فتعاطا فاقر، تو وہ آیا اور اس نے قتل کر دیا اونٹنی کو، اس نے ایک نے قتل کر دیا. اسے سنبھال کے رکھیں. شاید سورۃ الشمس کم و بیش معلوم ہے، والشمس وضحاها، اس کی آیات سنو. کذبت ثمود بطغواها، غور فرمارے، کذبت ثمود بطغواها، جھٹلا دیا سمود نے اپنے طغیان، اپنی سرکشی کی وجہ سے جھٹلا دیا. بس جھٹلانے کا سبب، نبی کو جھٹلانے کا سبب کیا بنتا ہے؟ سرکشی، نافرمانی، اطاعت نہ کرنا. کذبت ثمود بطغواها اذ انبعث اشقاها، جب اٹھا ان کا شقی ترین انسان. اللہ کے نبی نے ہمارے مولا سے فرمایا تھا کہ پچھلوں میں شقی ترین وہ تھا جس نے سالے کی اونٹنی کو قتل کیا تھا، اور پچھلوں اور اگلوں کا شقی ترین وہ ہوگا جو آپ کے سر پر تلوار سے ضرب لگائے. ابھی بات امام حسین کی ہو رہی ہے. اذ انبعث اشقاها، کب جھٹلایا سمود نے؟ جب اس قوم کا شقی ترین شخص اٹھا. فقال لهم رسول اللہ ناقۃ اللہ وسقیاها، تو ان کے رسول نے ان سے کہا کہ یہ اللہ کی اونٹنی ہے، اس کا لحاظ رکھنا اور اس کے پانی پینے کا بھی لحاظ رکھنا، خرابی مت کرنا. ناقۃ اللہ، اس اللہ کی اونٹنی کا خیال رکھنا. وسقیاها، سقیا وہی ساقی پلانے والا، پانی پینے سے ہوتا ہے. وسقیاها، اور اس کے پانی پینے کا بھی لحاظ رکھنا، گڑبڑ مت کرنا کہ اس کے پانی پینے کو ڈسٹرب کرو. ان کے رسول نے کہا تھا، انہوں نے جھٹلا دیا. شقی، ایک شقی اٹھا. اذ انبعث اشقاها فقال لهم رسول اللہ ناقۃ اللہ وسقیاها. اب سنیں، سورۃ القمر کو ذہن میں رکھیں، اس کی بھی پچھلی آیت کو ذہن میں رکھیں، اور اب اللہ کیا فرماتا ہے. فکذبوه، تو اس قوم سمود نے نبی کو جھٹلا دیا، فعقروها، اور اس اونٹنی کو اس قوم میں قتل کر دیا. سمجھ رہے ہیں؟ قتل کرنے والا کتنے کتنے بندے ہیں؟ ایک. اللہ نے تماشائی بھی بیچ میں گھسا دی، ان پر بھی پرچہ دے دو، ان کے نام بھی ایف آئی آر میں ڈالو اس اونٹنی کے قتل میں، جو کھڑے ہو کے تماشا دیکھتے رہے. فکذبو ہو تو قوم سمود والوں نے اپنے نبی کو جھٹلا دیا، فعقروها، اور انہوں نے اونٹنی کو قتل کر دیا. اس نے نہیں فرمایا، انہوں نے، جبکہ خود اللہ تبارک و تعالی بتا چکا ہے کہ ایک نے مارا چھرا اس کو اور ایک نے اس کو قتل کیا اونٹنی کو. یہاں سے سمجھے قرآن مجید کی لغت کو، قرآن مجید کی زبان کو سمجھے کہ امام حسین علیہ السلام نے اس امام برحق نے پرچم بلند کیا امر بالمعروف اور نہی عن المنکر کا. مقدس ترین ہے نام حسین اور اس کی تقدس کی معرفت پہچانی. کیوں؟ جب لوگوں کو امر بالمعروف نہیں یاد تھا ایک فاسق و فاجر حکمران کے خلاف، امام حسین نے وہ پرچم بلند کیا اور پھر استغاثہ کیا. استغاثہ وہی جو قرآن کا استغاثہ ہے کہ اے ایمان والو، اگر تم اللہ کی مدد کرو گے اللہ تمہاری مدد کرے گا. اللہ تو محتاج نہیں ہے کسی کی مدد کا، لیکن اللہ کی زمین پر اللہ تبارک و تعالیٰ کے دین کی سربلندی کے لیے کوشش کرنا، چاہے زبان سے ہو، چاہے ہاتھ سے ہو، چاہے مال سے ہو، چاہے اپنی کسی بھی صلاحیت سے ہو، یہ اللہ کی نصرت ہے، اللہ کی مدد کرنے کے مترادف ہے. ایک بندہ قتل کر رہا ہے، دو تین شامل ہیں، چار آٹھ دس وہ گروپ ہوگا جن میں پلان کیا ہوگا، ساری قوم نے تو پلان نہیں کیا ہوگا، لیکن ساری قوم تماشا دیکھ رہی تھی، اونٹنی قتل کر دی. اللہ تعالیٰ نے فرمایا سب کا نام لکھو، یہ سب شامل ہے. اگر یہ تماشا گر روک لیتے، آ کے پکڑ لیتے، اس کی جرت نہ ہوتی کہ وہ اس اونٹنی کو قتل کرتا. امام حسین کا معاملہ بھی یہی، امام حسین کا معاملہ بھی یہی. اور میں آپ کو عرض کروں، تمام کروں یہاں پر، وقت معذرت کے ساتھ زیادہ ہو گیا، کل ہی بیان کر دوں گا. قرآن میں ایک آیت ہے، اللہ تعالیٰ فرماتا ہے جو امر بالمعروف کرنے والے کو، امر بالمعروف کرنے جو میرے نبیوں کو قتل کرتے ہیں، اور نبیوں کے ساتھ کن کو لایا، جو امر بالمعروف کرنے والوں کو قتل کر دیتے ہیں، ان کے دنیا آخرت میں سب اعمال ضائع ہو گئے. اعمال یعنی اگر انہوں نے اعمال کیے ہوں گے، نیک اعمال کیے ہوں گے. اولئک الذین حبطت اعمالہم فی الدنیا والآخرہ، یہ سورہ آل عمران کے دوسرے تیسرے صفحے پر آپ کو آیت مل جائے گی. اتنا غضبناک ہوتا ہے پروردگار امر بالمعروف اور نہی عن المنکر کہ ان کو ذکر کر رہے ہیں اپنے نبیا انبیاء کی صف میں، کہ جیسے نبی کا قتل اعمال ضائع کر دیتا ہے کوئی نبی کو مارے، اسی طرح امر بالمعروف نہی عن المنکر والے کو بھی اگر کوئی قتل کر دے. اولئک الذین حبطت اعمالہم فی الدنیا والآخرہ. انشاءاللہ اس گفتگو کو، اس موضوع کو آگے جاری رکھیں. آج کی ہماری گفتگو زیادہ تر مفہوم تقویٰ پر تھی. آپ امام حسین علیہ الصلوۃ والسلام کے ساتھیوں کو دیکھیں، تقویٰ کے بہترین پیکر، چونکہ اپنے زمانے کے امام المتقین کے پیچھے کھڑے. ہر وہ کام کرتے ہیں جو حسین فرماتے ہیں، اور ہر وہ کام جس سے حسین منع کرتے ہیں منع ہو جاتے ہیں. یہ ہیں حسین، یہ ہیں کربلا والے. اگر استغاثہ حسین سن کر جنہوں نے سنا تھا وہ آ جاتے، دوسروں کو بتاتے، ان کو بھی لے آتے، تو میرا مولا کربلا میں اپنی اولاد اور اپنے اصحاب کے ساتھ شہید نہ کیا جاتا. اللہ تبارک و تعالیٰ قرآن میں فرماتا ہے، تم اس وقت تک نیکی کے کمال کو نہیں پہنچ سکتے جب تک اللہ کی راہ میں وہ خرچ نہ کر دوں جس چیز سے تمہیں محبت ہو. اس آیت کی تفسیر قلم سے نہیں عمل سے. بہترین تفسیر کربلا میں لکھی گئی. کربلا والوں نے اپنی تمام پیاری چیزیں اپنے تمام پیارے خدا کی راہ میں دے دی, لیکن سب سے زیادہ جس نے خدا کی راہ میں دیا ہے اس کا نام حسین. حسین نے اپنے سارے اصحاب, حسین نے اپنی اولاد, اللہ تبارک و تعالی کی راہ میں خاک و خون میں غلطہ کر دی. ان میں سے ایک ہستی کا نام علی اکبر. میں کچھ الفاظ بولتا جاؤں گا لیکن آپ اپنے تصور کو, اپنے دلوں کو ایک دفعہ میدان کربلا میں لے کے چلیں. عاشور کا دن ہے, پیاس کی شدت ہے, گرمی کی شدت ہے, سارے اصحاب حسین شہید ہو چکے. وہ اصحاب باوفا جنہوں نے آ کر درخواست کی تھی اپنے مولا حسین سے کہ مولا ہم اللہ کی بارگاہ میں شرمندہ نہیں ہونا چاہتے, لہذا جب تک ہم سب شہید نہ ہو جائیں آپ کے خاندان میں سے کسی کو میدان میں نہیں جانے دیں. پہلے ہم اپنا خون دیں گے, اس کے بعد جو خدا کو منظور. تمام اصحاب شہید ہو گئے. سب سے پہلے اذن جہاد کس نے مانگا؟ علی اکبر. سارے پیارے امام حسین کے, لیکن عزادار علی اکبر سے کچھ وجوہات کی بنا پہ ایک خاص محبت ہے حسین, اور وہ محبت ایک نسبت اس کی رسول اللہ سے محبت کی وجہ سے. وہ کیوں؟ کہ گویا میں عرض کیا کرتا ہوں کہ اللہ تبارک و تعالی نے حسین اور حسین کے نانا کے درمیان جو محبت تھی اللہ سے بہتر کون جانتا ہوگا. تو جب نانا دنیا سے چلے گئے اور حسین بعد میں امام حسین کو اسی محبت کی وجہ سے شاید اللہ تبارک و تعالی نے علی اکبر کی شکل میں ایک ایسا فرزند عطا کیا کہ جو دیکھنے میں بالکل اللہ کے رسول کی طرح لگتا تھا. اور میرے مولا جب علی اکبر کو بھیج رہے تھے نا میدان میں, تو یہی الفاظ اسی بات کو یاد کر رہے تھے کہ آج سے پہلے اے اللہ جب بھی ہمارے دل میں شوق پیدا ہوتا تھا تیرے نبی کے چہرے کی زیارت کا, ہم اس جوان کے چہرے کو دیکھ لیا کرتے تھے اور نبی کی زیارت کا شوق پیدا کر لیا کرتے تھے. حسین کا صرف بیٹا نہیں جا رہا بلکہ حسین کی نبی کی زیارت بھی جا رہی. تو میں نے عرض کیا کہ اس اعتبار سے ایک بڑی خاص محبت ہے امام حسین کو علی اکبر سے. تو سب سے پہلے علی اکبر, اور آپ دیکھیے درجہ امام اور خدا کے حکم کی اطاعت امام حسین کی, اور قرآن مجید کے ساتھ گویا کہ جو اللہ کے نبی نے فرمایا تھا یہ جدا نہیں ہوتے قرآن سے, اس کا عملی نمونہ دیکھیے کہ سب سے پیاری چیز سب سے پہلے, اور تردد بھی نہیں کیا, تردد بھی نہیں کیا. شہزادہ قاسم آئے, امام حسین نے دیر لگائی اجازت دینے میں, اور محمد آئے دیر لگائی, لیکن علی اکبر کے لیے اجازت جہاد دینے میں امام حسین نے کوئی دیر نہیں لگائی. ہاں اتنا ضرور ہے کہ جب اس غریب الوطن بابا نے اپنے اکبر کو اذن جہاد دے دیا, خود لباس سے جنگ پہنا کر تیار کر دیا, تلوار بدن پر سجا دی, گھوڑے پر سوار کر دیا, لیکن جب علی اکبر چلے نا تو یہ بوڑھا باپ پیچھے پیچھے چلنا شروع ہو گیا. ایک جملہ بولا آسمان کی طرف رخ کر کے, اللہم اشہد علی ہؤلاء القوم فقد برز إليهم غلام أشبه الناس برسولك خلقا وخلقا ومنطقا. اے میرے پروردگار میرا گواہ رہنا, میں نے اس جوان کو ان اشقیا کی طرف بھیجا ہے جو پوری روح زمین پر اپنے شمائل کے اعتبار سے, اپنی گفتار کے اعتبار سے, اپنے اخلاق کے اعتبار سے تیرے نبی کے ساتھ شباہت رکھتا تھا. اے پروردگار میرا گواہ رہنا, اور جب بھی ہمیں تیرے نبی کی زیارت کا شوق ستاتا تھا ہم اس جوان کے چہرے کی زیارت کر لیا کرتے تھے. حسین رضاداروں فقط اکبر سے جدا نہیں ہو رہے بلکہ ایک مرتبہ پھر گویا رسول اللہ سے بھی حسین جدا ہو رہے. جاتے جاتے علی اکبر کو صدا دی, علی اکبر ایک دفعہ پیچھے مڑ کے دیکھیے. جانتے ہیں کیوں؟ آپ زیارتوں پہ جاتے ہیں نا, تو اکثر آپ نے دیکھا ہوگا, آپ کے ساتھ بھی ایسا ہوا ہوگا کہ جب آپ کو پتا ہو کہ اب ہماری روانگی ہے اور آخری مرتبہ زری کی روزے کی زیارت کرنی ہے, تو پھر جب آپ زیارت کر کے واپس آتے ہو نا تو جلدی جلدی واپس نہیں آتے, کبھی کبھی رکتے ہو میں پھر پیچھے مڑ کے دیکھتے ہو تاکہ اس منظر کو اپنی آنکھوں میں سمو لو, بعد میں بھی تصور کر سکو. آخری رسول کی آخری دفعہ زیارت کر رہے ہیں, علی اکبر کی آخری دفعہ. علی اکبر سے کہتے ہیں, علی اکبر ایک مرتبہ پیچھے مڑ کے دیکھ. علی اکبر نے پیچھے مڑ کے دیکھا بوڑھا باپ پیچھے پیچھے چلتا ہوا آ رہا ہے. حسین نے آخری بار جی بھر کے علی اکبر کو دیکھا اور پھر وہ فرمایا, بیٹا الوداع, اب جہاد کے لیے روانہ ہوئے. حسین اپنے بیٹے کے جہاد کو دیکھنے کے لیے ایک بلند مقام پر چلے گئے. عزاداروں تلواریں چلنی شروع ہوئی, نیزے چلنے شروع ہوئے, گرد و غبار بلند ہوا کہ ایک دفعہ امام حسین نے دیکھا علی اکبر گھوڑا دوڑاتے ہوئے واپس آ رہے ہیں, اپنے بابا کے قریب آئے. بالآخر بیٹا ہے نا, جب شدید تکلیف میں ہو تو بابا ہی یاد آتا ہے, والد ہی یاد آتا ہے بیٹے کو. علی اکبر کو کیا مشکل پیش آ گئی تھی, حسین کے قریب آئے, بیٹا علی اکبر کیا ہوا؟ ایک دفعہ علی اکبر کہتے ہیں, بابا ان العطش قد قتلنی, بابا پیاس کی شدت نے مجھے قتل کر دیا ہے, پیاس کی شدت مجھے مارے ڈالتی ہے. وَإِنَّ ثِقْلَ الْحَدِيدِ أَجْهَدَنِي, اور یہ جو زرہ کے لوہے کے لباس کا بوجھ ہے بابا, اس نے آپ کے اکبر کو تھکا دیا ہے. بدن میں زخم لگ چکے تھے, خون بہ چکا تھا. جب خون بہتا ہے نا تو پیاس اور شدت سے لگتی ہے. جب بھی آپ دیکھیں گے نا کسی زخمی کو, دیکھیں گے پانی مانگ رہا ہوگا. جس کے بدن سے خون زیادہ نکلتا ہے نا وہ پانی پانی کر رہا ہوتا ہے. علی اکبر بابا کے پاس آئے, شاید ایک گھونٹ پانی مل جائے, لیکن کیسے پانی پلایا؟ فرمایا, بیٹا ذرا اپنی زبان میرے دہن کے قریب لا. علی اکبر نے اپنی زبان اپنے بابا کے دہن میں رکھی اور تڑپ کر واپس کھینچ لی. اے بابا آپ تو مجھ سے بھی زیادہ پیاسے ہیں. حسین نے فرمایا, علی اکبر جا تیرے نانا حوض کوثر کا پانی لے کر تیرا انتظار کر رہے ہیں, اب اپنے نانا سے جا کر پانی پینا. اب آخری مرتبہ علی اکبر روانہ ہوئے, ایک مرتبہ پھر لائنوں نے حملے شروع کیے, کوئی نیزے سے کوئی تلوار سے. ایک لائن نے ایسی برچی جلائی کہ ایک صدا گونجی میدان کربلا میں, یا ابتا ادرکنی. او بابا حسین اپنے علی اکبر کی خبر لیجئے, علی اکبر زمین پر گرتے ہیں. عزاداروں مختصر کروں, یہ غریب الوطن باپ دوڑ کر اپنے بیٹے کی لاش کی طرف جانے لگا, لیکن اتنی سی دیر میں مقاتل میں لفظ لکھے گئے کہ جب تک حسین پہنچتے فقط تعوہ عربن عربا, سب لوگوں نے مل کر حملہ کیا اور حسین کے اکبر کے ٹکڑے کر دیے. لاش پر پہنچے, خدا جانے شبیہ پیغمبر کے ٹکڑے کیسے دیکھے ہوں. اب لاش لے جانی ہے خیام کی طرف. مقاتل نے لکھا, بڑی مشکل میں پڑ گئے حسین لاش اٹھانے کے لیے, کیونکہ جب پاؤں کی طرف سے بدن اٹھانے کی کوشش کرتے تھے تو سر زمین پر رہ جاتا تھا, اور اگر سر اٹھانے کی کوشش کرتے تھے تو اکبر کے پیر زمین پر رہنے لگتے تھے. یا خدا جانتا ہے, یا اکبر کا بابا جانتا ہے کس طرح لاش اکبر کو خیموں میں لے کر آئے ہوں گے. الا لعنه الله على القوم الظالمين وسيعلم الذين ظلموا اي منقلب ينقلبون.